أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والعاقبة لأهل التقوى واليقين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين نبي القاسم محمد صلى الله عليه وسلم وآله الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأرذين، روحي وأرواح العالمين لتراب مقدمه الفدا، واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم، وما علينا إلا البلاغ المبين، صدق الله العلي العظيم. ہم سورہ یاسین کی تفسیر کو آپ کی خدمت میں پیش کر رہے ہیں، اور آج یہ تقریباً ساتواں جلسہ ہے جس میں ہم آپ کے سامنے مطالب پیش کر رہے ہیں. میں نے بہت سی کوشش کی کہ اللہ سبحانہ وتعالی نے قرآن کریم وہی حروف جو عرب استعمال کرتے تھے، ہم نے اعجاز قرآن سے متعلق پہلے دوسرے جلسے میں بات کی تھی کہ یہ قرآن زندہ معجزہ ہے، اور اس کی ترتیب جو ہے خود پیغمبر اسلام نے دی. یہ ترتیب وہ نہیں ہے جس میں قرآن نازل ہوا، بلکہ رسول اسلام نے ترتیب اپنے حساب سے دی ہے. سورے مکمل ہیں، اور یہ میں نے کہا تھا کہ عربی کے لحاظ سے قرآن جو ہے وہ اعجاز ہے عربی کے لحاظ سے، کیونکہ عرب کو اپنی زبان پہ بہت ناز تھا، تو وہ زیادہ سے زیادہ جو اپنے ادبی گفتگو کرتے تھے اس کے اندر بس یہ باتیں کرتے تھے، غزل کہہ لی، شعر کہہ لیا، اور عاشق و معشوق کی باتیں کر لیں، یعنی ان کی پوری ادبیات اسی پہ محیط تھیں. لیکن اللہ سبحانہ و تعالیٰ نے 27 حروف تہجی سے الف سے لے کے یہ تک وہی حروف جو عرب استعمال کرتے تھے انہی سے قرآن کریم بنایا. عربی کا ایک ایسا شاہکار کہ ان کی ساری باتیں جو تھیں وہ لغو گوئی تھیں، جس میں تغزل اور اشعار جو تھے وہ عشقیہ شعر، یعنی اس قسم کی باتیں تھیں. اللہ نے اسی عربی زبان میں 27 حروف تہجی استعمال کرتے ہوئے شاہکار پیش کیا، زندہ معجزہ پیش کیا، کہ جس میں توحید کے عمیق ترین معارف ہیں، معاد کے متعلق ایسی گفتگو ہے، آخرت سے متعلق جو سوائے اللہ کے کوئی کر ہی نہیں سکتا، یعنی وہ ذات اس کو بیان کر رہی ہے کہ جو معاد اور قیامت کے متعلق جس نے سارے فیصلے یا جو حتمی فیصلے کیے. تو اللہ سبحانہ وتعالی حتی معصومین نے اس کی تشریح کی ہے، رسول خدا صلی اللہ علیہ وسلم نے حدیث میں، اور آئمہ اہل بیت علیہ السلام نے اس کی تفسیر بیان کی. تفسیر کو بھی کوئی بیان نہیں کر سکتا، ولا یعلم تاویلہ الا اللہ، یعنی اس کی تعویل کو، تفسیر کو، اس کے بیان کو وہی جانتے ہیں در حقیقت، کہ جو جس پہ، جن ہستی پہ، جس پہ رسول خدا صلی اللہ علیہ وسلم پہ، جن پہ قرآن نازل ہوا، یا جو وارثان قرآن ہیں، جو قرآن و اہل بیت رسول خدا نے کہا میں چھوڑے جا رہا ہوں. تو یعنی ہے عربی میں شاہکار، عربی زبان میں یہ قرآن بلاغت، یعنی ان کی فصاحت و بلاغت کا جواب، لیکن اس میں لغو کوئی نہیں کہ اللہ نے صرف ادبیات نہیں، وہی عربی میں جواب ہے، لیکن اس کے اندر ایسے ایسے معارف ہیں، ایسے ایسی باتیں ہیں جو کسی شعر میں آپ کو نہیں نظر آئیں گی، عربوں کے کسی کلام میں نظر نہیں آئیں گے. توحید کے ایسے ایسے معارف اللہ نے بیان کیے، ہدایت سے متعلق ہے، ہدی للمتقین یہ ہے کس طرح سے کہ اس میں ہدایت کے پیغام ہیں، اور شاہکار ہے اللہ سبحانہ و تعالیٰ کا یہ قرآن کریم کہ اس کے اندر اللہ نے بیان کی انبیاء کے ایسے ایسے تاریخ کو بیان کیا انبیاء کی، لیکن اس طرح سے مثال کے طور پہ سادہ سے مثال دوں کہ ایک بادشاہ نے خواب دیکھا، نبی یوسف کو خواب سنایا کہ میں نے یہ خواب دیکھا کہ وہ سات گائے جو ہے وہ سات گائے کو کھا رہی ہیں، اور یہ اور وہ. اب وہ بادشاہ نے کس طرح سے ایک اپنا خواب سنایا ہوگا کہ میں نے خواب دیکھا یہ وہ، ایک بہت لمبا چوڑا خواب سنایا. اللہ نے اس پورے خواب کو ایک آیت میں سنا دیا. یہ شاہکار اعجاز قرآن یہ ہے کہ اس پورے خواب کو جو کسی نے بڑے شد و مد سے سنایا کہ یہ ہوا وہ ہوا، میں خواب دیکھ رہا ہوں گائے آئیں فر وہ، جب یعنی پورا خواب جو اس کا ہے اللہ سبحانہ وتعالیٰ بس، یعنی کہ بھئی پورے بادشاہ کے اس خواب کا خلاصہ یہ ہے، بھئی ایک آیت میں اللہ نے اس کو پورا سنا دی. یہ قرآن شاہکار عربی کے لحاظ سے ہے کہ اللہ نے اس میں ہدایت کے پیغام کو کس طرح سے، اور بڑے بڑے اس میں پیغام ہیں کہ میں اب اگر اس کو پیش کروں اعجاز کو، کیونکہ بہت سے نوجوانوں نے سوال کیا کہ آیا کہ عربی کے لحاظ سے کیسے. وَلَكُمْ فِي الْقِصَاصِ حَيَاتٌ، یا یعنی اللہ نے کہا وَلَكُمْ فِي الْقِصَاصِ حَيَاتٌ. اب عربوں کے درمیان میں بڑے بڑے جملے مشہور تھے قصاص سے متعلق، اور مختلف زبانوں میں مختلف جملے انہوں نے رائج کر رکھے تھے. ابھی قانون دان اگر اسے پڑھے، وَلَكُمْ اور تمہارے لیے، فِي الْقِصَاصِ قصاص میں، حَيَاتٌ حیات ہے، اللہ نے قصاص میں حیات رکھی ہے. قصاص جبکہ مارا جا رہا ہے اس میں حیات ہے. اب یہ میرا موضوع نہیں ہے लेकिन ये यानी कानूनदान अगर एक लॉयर इसको पढ़े, माहिर कानून पढ़े, तो वो कहे कि इतनी किताबों में जो लिखा जाता है उस एक आयत में छोटे से जुमले में अल्लाह ने शाहकार पेश किया। तो अल्लाह सुबहान तआला ने बड़ी बड़ी बातों को बहुत छोटे छोटे जुमलों के अंदर पेश कर दिया। यानी अगर देखा जाए तो ये मैं अब क्योंकि ये पहले से अगर मैं इसको तैयारी कर लेता, लेकिन मिसाल के तौर पे जो जिस इल्म का माहिर है, साइंसदान कुरान के अंदर जब खिलकत को पढ़ेगा तो वो उसमें से कुछ ना कुछ हासिल करेगा कि अल्लाह सुबहाना व तआला ने ये जो कहा कि जमीन व आसमान तुम अपनी इमारतें बनाते हो। एक इंजीनियर पढ़े कि इमारत बनाई जाती है तो छत खड़ी करने के लिए उसमें चारों तरफ दीवार बनती है या पिलर लगाए जाते हैं बड़ी। अल्लाह कह रहा है कि अगर तुम देखो मैंने ये आसमान सारे के सारे खड़े कर दिए, आई हैव रेज्ड देम, मैंने सब ये आसमान खल किए, फातिर समावात वल अर्ध, लेकिन कहीं पे तुम्हें सुतून नजर आ रहा है? मैंने बगैर सुतूनों के दीवारों के पूरे आसमान। तो अब ये यानी जो जिस इल्म का माहिर है जब वो कुरान पढ़ेगा तो उसको उसमें उस अरबी मुख्तसर अल्फाज में मुख्तसर सी आयात में अल्लाह ने कितने बड़े बड़े पैगाम दिए। मिसाल के तौर पे एक डॉक्टर ने कुरान पढ़ना शुरू किया, अल्लाह सुबहानहू तआला ने सूरह अहज़ाब के अंदर जवाब दिया है कि मिसाल के तौर पे ये जैद इब्न साबित जो हैं वो रसूल खुदा के लापालक, रसूल खुदा के लापालक औलादें बहुत थी, रसूल खुदा ने तीन बेटियां जो है गोद ली थी, इस तरह से बेइंतहा बच्चों को पाला क्योंकि आपके औलाद नहीं थी, बाद में औलाद हुई बेसत के बाद, जनाबे पहले कासिम हुए, जनाबे अब्दुल्ला हुए, फिर जनाबे फातिमा, ये जनाबे खदीजा से, और फिर हिजरत के बाद जनाबे मारिया कब्जे से एक जनाबे इब्राहिम। तीनों बेटे बचपन में इंतकाल करके जनाबे सैयदा से पूरी नस्ल चली। तो अब वहां पे लोग कहने लगे भाई वो या बेनी मतलब बाबा जान ये जो भी कहने लगे अब, तो मा जाल अल्लाह लिरजुलिन मिन कल्बैन फी जौफही वमा जाल अज़वाजकुम अल्लाई तज़ाहिरून मिनहुन्ना उम्महातकुम वमा जाल अदइयाकुम अबनाअकुम। यानी जो तुम्हारे मुंह बोले बेटे हो तुम्हारे हकीकी बेटे नहीं कहला सकते। लेकिन यहां पे जब इसी को अल्लाह जब बयान कर रहा था तो अल्लाह ने जुमला कहा मा जाल अल्लाह लिरजुलिन मिन कल्बैन फी जौफे, अल्लाह ने किसी शख्स के सीने में दो दिल नहीं रखे हैं। अब अगर देखा जाए तो यानी अल्लाह ने एक मिसाल दी है, मेडिकल जब रिसर्च की जाती है, तहकीक की जाती है, तो उसमें फिर क्या किया जाता है कि एक तहकीक के नतीजे में कहते हैं कि ये है मेडिकल स्टेटमेंट, यानी ये एक स्टेटमेंट बना, इस पूरी तहकीक का नतीजा ये है कि भाई इस बीमारी का ये खुलासा या ये तहकीक साबित करती है ये होगा, उसे कहा जाता है मेडिकल स्टेटमेंट। पूरी रिसर्च का एक जुमला तहकीकी तौर पे से जुमले लिखा जाता है कि ये इस पूरी तहकीक का निचोड़ है। एक बहुत बड़े मेडिकल रिसर्चर ने, मुहक्किक ने, तिब के मुहक्किक ने जुमला कहा है कि अल्लाह सुभान व तआला ये मेडिकल स्टेटमेंट दे रहा है यहां, और फिर उसने पूरी तहकीक करके साबित किया कि अल्लाह ने किसी शख्स के सीने में दो दिल नहीं रखे। मा जाल अल्लाह लिरजुलैन मिन कल्बैन फी जौफे, किसी के भी सीने में दो दिल नहीं रखे। कहते हैं कितने ही बच्चे दुनिया के अंदर जो हैं वो डिफॉर्म्ड पैदा होते हैं, यानी वो मुख्तलिफ बीमारियों के साथ पैदा होते हैं, बाज़ एक आंख नहीं है या गुर्दा एक ज्यादा है या कम है या मुख्तलिफ मसाइल के साथ। लेकिन कहते हैं आज तक मेडिकल की यानी तिब की तारीख में किसी ने यह साबित नहीं किया कि कोई बच्चा दो दिलों के साथ पैदा हुआ। कह रहे हैं अल्लाह सुबहान तआला यहां मेडिकल स्टेटमेंट दे रहा है, यानी जो जिस फील्ड का माहिर है, यही अरबी जबान जो अरब बोलते थे अल्लाह ने उसे अरबी के लिहाज से मोजजा बनाया है, उसी मोजजे के अंदर मुख्तसर से अल्फाज में बड़ी बड़ी बातों को कहा और फिर बहुत बड़े बड़े हर मौजू से मुतालिक स्टेटमेंट कहे हैं अरबी के लिहाज से, उनकी अरबी का जवाब, लेकिन उनकी थी लहव गोई, लहव था। अल्लाह ने इसमें उलूम समो दिए, तमाम उलूम को इसके अंदर कुरान करीम में समो दिया। कल हमने पेश किया था कि जो अंबिया भेजे गए उसमें बहुत से सबक हैं, जो मैं आज पेश करना चाहता था, जो मैं पेश करना चाहता हूं कि अगर उस पर गौर किया जाए तो अगर हमारे में हर रोज कुछ करता रहा हूँ कि किसी न किसी तफसीर का तारुफ करवाऊँ, तो एक हमारे हैं अलमीज़ान फ़ी तफसीर कुरान अल्लामा तबातबाई साहब अलमीज़ान कहलाते हैं, जो तबरेज़ में पैदा हुए और 13 बरस के थे हौज़ इल्म में पढ़ने आए, 6 साल के थे तबरेज़ में, वहीं तबरेज़ ही के मदरसे में पढ़ते थे। उसके बाद फिर 19 बरस के थे नजफ़ अशरफ चले गए अपने भाई के साथ, जो मोहम्मद हसन उनके छोटे भाई थे उनको लिया, अपनी बीवी को लिया और नजफ़ चले गए पढ़ने। वहीं उनके बेटियां हुई कई, लेकिन उनके बेटे जो है इंतकाल कर जाते थे बहरहाल। तो फिर उनके उस्ताद थे सैयद अली काजी, उन्होंने कहा कि अपने बेटे का नाम भी नियत कर लें कि अब्दुल बाकी रखेंगे तो वो फिर बच जाएगा। तो 11 साल नजफ रहे, फिर उसके बाद वापस आए, 10 साल तबरेज रहे, फिर उसके बाद कुम आ गए 40 बरस के सिन में, और फिर उन्होंने यानी तमाम मुख्तलिफ उलूम में बेइंतहा महारत हासिल की, और उसके बाद फिर आखिर उम्र में एक तफसीर लिखी अलमीज़ान फ़ी तफसीर अल कुरान, 20 जिल्दों में तफसीर लिखी, और वो भी यानी कंडेंस्ड है, बहुत ज्यादा तलखीस शुदा, यानी लिखते थे फिर फाड़ देते थे ताकि मैं रेफर भी ना कर सकूं और यानी उसको दोबारा मुराजे ना कर सकूं, उसकी तरफ रुजू ना कर सकूं। और फिर यानी जो एक आदमी बात दो सफ़े में कहता है वो एक पैराग्राफ में खुलासा करके कहते थे, तो बहुत बड़ा शाहकार है। तो उनके बहरहाल कुछ सबक हैं, कुछ इसमें से नकात हैं जो मैं पेश करना चाहता था कि अल्लाह ने मिसाल दी। मिसाल अल्लाह तब देता है जब कि भाई मक्के वालों तुम्हें मैं मिसाल दे रहा हूँ, यानी मिसाल दी है। वज़रिब लहुम मसलन असहाबल करी, जो मैंने कल पेश किया था वाकया हज़रत हबीब नज्जार का, तो जब अल्लाह ने मिसाल दी कि मक्के वालों तुम्हारी मिसाल, यानी उन पर रसूल भेजे गए अंताकिया वालों पे, तो उन्होंने भी इनकार किया भाई तुम हमारे जैसे बशर हो, रसूल खुदा को भी लोग कहते थे हमारे जैसे बशर हैं। अगर अल्लाह ने भेजना ही था किसी पे वही को नाजिल करना था तो वो किसी सरदार पे, किसी पैसे वाले पे वही नाजिल कर देता, किसी को दौलतमंद पे आदमी पे, कोई सरदार होता किसी पे। एक यतीम बच्चा जो पैदा हुआ वो आज वो हमारे दरमियान में महरूमियों से गुजरा कि वालिद दादा दोनों इंतकाल कर गए थे, जिसको चचा ने पाला, दादा ने पाला, चचा ने पाला, जो किसी सरदार के पास पला है, यानी खुद यानी इसके पास दौलत नहीं है, उसे अल्लाह ने क्यों जो है वो वही नाजिल किया, रसूल बनाया और वो खत्मुल मुरसलीन बने, सैयदुल मुरसलीन बने, कायनात के सबसे बड़े अल्लाह के नज़दीक महबूब खुदा, यानी कायनात की अफजल तरीन हस्ती, सादा जिंदगी। तो ये गुज़श्ता अंबिया से मुताल्लिक सूरह यूनुस में भी आए थे, कालत लहुम रुसुलहुम इन नहनो इल्ला बशरुम मिसलकुम वलकिनल्लाह यमुन्नु अला मन यशाउ मिन इबादिहि वमा काना लना अन नातियकुम बिसुल्तान इल्ला बिइज़्निल्लाह वअलल्लाह फलयतवक्कलुल मुमिनून। तो अब यहाँ पे अल्लाह सुब्हानहु तआला फरमा रहा है कि और उनके रसूलों ने उन अपनी कौमों से कहा, यानी इन नहनु इल्ला बशरुम मिसलकुम, हाँ ठीक है हम तुम्हारे जैसे बशर हैं, यानी हम भी इंसान हैं, फरिश्ते नहीं या कोई बहुत ज्यादा दौलतमंद को नहीं, वलाकिन्नल्लाह यमुन्नु अला मन यशाउ मिन इबादिहि, लेकिन अल्लाह अपने बंदों में से जिन्हें चाहे उनको खास नेमतें अता कर देता है। यमुन्नु अला यानी अल्लाह जो है मिन्नत निहादन, यानी यहाँ पे है कि अल्लाह जिसको चाहे जितनी मर्जी नेमतें दे दे। वमा काना लना अन नातियकुम बिसुल्तान इल्ला बिइज़्निल्लाह, जो कुछ हम तुम्हें दे रहे हैं वो अल्लाह सुब्हानहु तआला की तरफ से है, और मोमिनीन जो है वो अल्लाह पे तवक्कुल करने वाले हैं। तो अल्लाह सुब्हानहु तआला ने यहाँ बहुत सी बातों की तरफ इशारा किया और इन सब के अंदर एक ही बात की तरफ जो है वो कि ये जितने भी मुरसलीन आए थे बहुत से लोग जो है उनको भी हमारे जैसे हैं, हमारे जैसे हैं कि भी इंसान है भाई, उनको भी वो खाते मा लिहाजा रसूल याकुल व यशरब व यमशी फिल अस्वाक, ये क्या है ये रसूल है, ये भी खाना भी खाता है, पानी भी पीता है, सड़कों पर बाजारों में फिर रहा है, यानी लोग यानी कि अपने जैसे, यानी हमारे यहाँ बहुत बड़ा मसला ये है कि हम लोग बहुत से पैगामों को इसलिए रद्द कर देते हैं, कबूल नहीं करते कि हम ये समझते भाई ये कैसा हमारे ही खानदानों से लोग जाएंगे, आलम दीन बनेंगे, वहाँ आएंगे वापस आके तौली करेंगे, तो नहीं हम उन्हें कबूल करें। तो हम सबक देना चाहते हैं कि भाई हम अम्बिया मुरसलीन भेजता रहा, मौजज़ात भी दिखाते थे, खास उनकी दुआएँ कबूल होती थी, इल्म के मालिक थे, लेकिन लोग ये चाहते थे कि नहीं ऐसे ना हो, कैसे हों फिर, कोई कोई खास दौलत हो या क्या। रसूल खुदा की जिंदगी सादा तरीन जिंदगी थी, जो उलमा ने लिखा मैं सीरत के उनवान से देख रहा था रसूल खुदा की जिंदगी से मुतालिक, के जो अनस जो खादिम थे वो कहते हैं कि मैंने 10 साल रसूल खुदा के लिए 10 साल दोपहर का खाना बनाया। तो लोगों ने पूछा क्या बनाते थे रसूल खुदा के लिए, तो कहा कि रसूल खुदा जो हैं वो 10 साल तक मैंने बस एक ही काम किया, उन्हीं की बकरियों का दूध दुहा करता था, दुहा, और उनकी जो अजवाज थी रसूल खुदा की उनमें से कोई जो है वो उनके लिए जौ की रोटी बना देती थी और कभी कभी खुरमा या नमक भी होता था, बस ये रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की दोपहर की खुराक थी। एक उम्र मोमिन कहती है कि 40 साल जो हैं, हाँ यानी 10 साल वो जोजियत में नहीं कहते हैं, 40-40 दिन गुजर जाते थे, बाज़ुकात जो है हमारे घर में चूल्हा नहीं जलता था, यानी वही खुश्क जो घर में खजूर मौजूद होते थे या जो है दूध बकरियों का निकाला और कहा कि भाई यही खजूर जो है खा लो, या जो बाहर से चीज़ें सादा आती थी फल वगैरह वही, यानी जो घर वहाँ पर उस जमाने में बस वही खजूर था, और सादा सा लिबास रसूल इस्लाम का जो आप पहनते थे, अबा वगैरह लेते थे, और आखिर उम्र में जो है आखिरी 2-3 साल बहुत नहीं हो गए थे, कमजोर लागर, और कहते थे मुझे सूरह हूद ने बूढ़ा कर दिया, फस्तकीम कमा उम्र था ये जो आए थे कि भाई जैसा अल्लाह ने, अगर कहेंगे मैं वायद पेश भी कर देता हूँ, सूरह हूद की 11वां सूरह सूरह हूद, और ये उसकी आयत है, अब आखिरी आयात में से है कि आयत नंबर ज़ाहिरन 16 है, 112। فاستقم كما امرت ومن تاب معك ولا تطغوا انه بما تعملون بصير۔ لہذا آپ حکم الہی کے مطابق استقامت سے کام لیں، اور آپ کے ساتھ جو اللہ تعالیٰ کی طرف سے واپس لوٹ آئے ہیں وہ بھی مستقیم رہیں۔ خبردار سرکشی نہ کرنا تم جو عمل کر رہے ہو، یعنی تمام کے تمام ان کو جو آپ کے ساتھ ہیں ان کو کہہ دیجئے۔ تو یعنی رسول خدا سے کہا کہ جو استقامت سے آپ نے شروع کیا تھا، یعنی جیسا شروع کیا تھا آپ اسی کو برقرار رکھیں یا بہتر ہو سکتے ہیں، کہا یہ سوچ سوچ کے کہ اللہ کی مجھ سے کیا توقع ہے۔ یعنی انسان جو ہے جو معصوم ہے رسول خدا کا، اللہ سبحانہ تعالیٰ کا جو مجھے حکم آیا کہ بھئی آپ اسی پہ برقرار رکھیں، تو یعنی زندگی کے اندر آپ صلی اللہ علیہ وسلم جو ہے وہ سورہ ہود سے متعلق، اور سادہ ترین غذا، شب میں آپ کی عبادات، اور لوگوں سے کچھ بھی نہیں چاہتے تھے۔ تو یہ بہت ضروری ہے کہ انسان جو ہے وہ ان چیزوں پہ غور کرے کہ جو ہے وہ اور کون۔ تو یہاں پہ اللہ نے جو مثالیں دی ہیں کہ وہ انبیاء علیہ السلام ان کو کہتے تھے ہمارے جیسے بشر ہیں، انہوں نے کہا کہ بھئی اللہ جانتا ہے، قالوا ربنا یعلم انا الیکم لمرسلون، کہ ہم بے شک اللہ کی طرف سے تمہارے لیے بھیجے ہوئے رسول ہیں، یعنی سب سے بڑا تو خود اللہ گواہ ہے۔ اور کہہ رہے بھائی جو اللہ کو مانتے نہیں تو، لیکن وہ اللہ سب سے بڑا گواہ اللہ ہی ہے، وہ معجزات دکھا رہے ہیں جو بھی کچھ کر رہے ہیں، لیکن سب سے بڑا خود گواہ اللہ۔ توکل پر خدا بہت ضروری ہے، انبیاء علیہ السلام اللہ پر توکل کر کے جاتے تھے۔ وما علینا الا البلاغ المبین، کہ ہم پہ سوائے بس یہ کہ ہم تم پہ تبلیغ کریں، تمہیں پہنچا دیں بات۔ یعنی ان کا کوئی بھی ان لوگوں سے لالچ نہیں تھا۔ بعض اوقات یہ میں جو آج پیش کرنا چاہ رہا تھا بحث، لوگوں کے اندر جو ہے وہ اتنی برائیاں راسخ ہو جاتی ہیں کہ وہ پیغام سننا نہیں چاہتے، اللہ رسول، آخرت کی بات، کہ قیامت کی بات، معاد، بھائی ہم بنائے گئے ہیں آخرت کے لیے، اس سے متعلق پیش کریں گے کہ اللہ نے سب سے زیادہ قرآن میں آیات ہی معاد سے متعلق پیش کی ہیں، 2700 آیات، اس سے بھی زیادہ۔ اب ہمارے یہاں معاد سے متعلق ہو، بھائی ہم بنے ہی اس دنیا کے لیے نہیں، بنے ہی آخرت کے لیے ہیں، تو آخرت کی باتیں تو ہوں گی کہ وہاں پہ کیا کچھ ہونے والا ہے۔ تو اب یہ انبیاء علیہ السلام، تو وہ کہتے تھے ہم آپ کو رجم کر دیں گے۔ اب کئی لوگ گناہوں میں اتنے پڑ جاتے ہیں کہ وہ اس برائی ہی کی عادت ہو جاتی ہے۔ ایک واقعہ جو شیخ صغیر نے لکھا کہ ایک جو صفائی ستھرائی کرنے والا، کوڑا کرکٹ اٹھانے والا، تو ایک مرتبہ وہ کہیں پھولوں کے اور خوشبوؤں کے بازار سے گزر رہا تھا، کیونکہ اسے کوڑا صاف کرنے کی، گندگی اٹھانے کی عادت تھی، تو خوشبو سے سروکار ہی نہیں تھا۔ اس نے وہ ایک دن جب گزر رہا تھا وہاں سے تو خوشبو سونگی تو وہ گر گیا، بے ہوش ہو گیا۔ وہ جو عطر فروش تھا وہ فوراً عرق گلاب لایا، اس پہ ڈالنے لگا، اس کی اور زیادہ طبیعت خراب ہو گئی۔ تو کہا اسی کا ایک دوست گزرا تھا، اس نے کہا کیا ہوا؟ اس نے کہا یہ آدمی گر گیا یہاں، ہم جتنے خوشبو، انہوں نے کہا نہیں نہیں خوشبو نہ لگاؤ، تھوڑا سا کوڑا اس کو سنگھا دو۔ کوڑا اس نے سنگھایا، وہ فوراً وہ سمجھے کوئی حکیم ہے۔ کبھی تم کو بہت ہی حاذق حکیم ہو، کو بہت بڑے تم ہربل میڈیسن کے ایکسپرٹ ہو، تم نے کیا اس کو سنگھایا کہ وہ فوراً ٹھیک ہو گیا؟ کہا میں کوئی ڈاکٹر نہیں ہوں، میں بھی اس کا ہم پیشہ ہوں، ہم لوگوں کا کام ہی گندگی سے صفائی ستھرائی کرنے کی وجہ سے رہتا ہے، اس لیے ہم خوشبو کے عادی نہیں رہے۔ کچھ لوگ برائیوں کے اتنے عادی ہو جاتے ہیں کہ جب انہیں کوئی اچھی بات کرو تو وہ اسے تنقید اور برائی سمجھنے لگتے ہیں، وہ سمجھتے ہیں کہ بھائی میرے کیڑے نکال رہا ہے۔ تو اب یہ بعض کا دیکھیں، کچھ لوگ تو ہوتے ہی کیڑے نکالتے ہیں، لیکن کچھ لوگ جب آپ کی جو مخلص ہوتے ہیں وہ آپ کی محبت میں آپ کو کوئی تنبیہ کرتے ہیں، کچھ لوگ تنقید بلا برائے تنقید کرتے ہیں، ایسے افراد کی نہ سنیں، لیکن وہ افراد جو آپ کے مخلص ہیں۔ والدین کے بہت سے لوگ مات کو یہ سمجھتے ہیں کہ میرے والدے مجھے والدین ہمیشہ ڈانٹتے رہتے ہیں، ہمیشہ کیڑے نکالتے رہتے ہیں، نقص نکالتے رہتے ہیں۔ نہیں، وہ والدین آپ کا بھلا چاہتے ہیں، واحد رشتہ ہے جو یہ چاہتا ہے کہ آپ ان سے بہتر رہیں۔ وہ کہتے ہیں کسی بھی رشتے میں حسد آ سکتا ہے، واحد رشتے میں حسد نہیں آتا، وہ ہے والدین کا رشتہ۔ تو وہ کیڑے نہیں نکال رہے ہوتے، بلکہ وہ آپ کی محبت میں آپ کو آپ کی برائیاں بتا رہے ہوتے ہیں۔ تو انبیاء علیہ السلام کا کوئی آپ سے لالچ ہی نہیں ہے، جس کو ہو کہ بھائی مجھے اس سے کچھ مل جائے گا، تو وہ اگر آپ پہ تنقید کرے تو شاید وہ کہ بھائی یہ چاپلوسی کر رہا ہے، یا خوش آمد کر رہا ہے، یا شاید یہ برائی 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 کر رہا ہے۔ لیکن انبیاء علیہ السلام یہاں پہ حضرت حبیب نجار کہتے ہیں، یعنی یہ جو واقعہ کہ انبیاء علیہ السلام کا ہم تو صرف تبلیغ کرنے آئے ہیں، تو جناب حبیب نجار نے ان سب لوگوں سے کہا کہ کیوں تم ان کی پیروی نہیں کرتے جبکہ وہ تم سے کچھ چاہتے ہی نہیں ہیں. اتبعوا من لا يسألكم اجرا وهم مهتدون, جو تم سے کوئی اجر نہیں مانگ رہے, اجرت نہیں مانگ رہے, کوئی صلہ نہیں مانگ رہے, پیسے نہیں مانگ رہے, گھر نہیں مانگ رہے, جو تم سے کچھ چاہتے ہی نہیں ہیں. اب یعنی انسان کے اخلاص کے سچوڑے علامت ہے کہ جس کو آپ سے کوئی لالچ نہ ہو وہ آپ کو کبھی نصیحت کرے, تنبیہ کرے تو اس کی بات کو مانے. جس کو لالچ ہو تو چلیں انسان کہہ سکتا ہے کہ بدگمان کرے کبھی, وہ بھی نہیں کرنی چاہیے. لیکن تو ابھی اللہ سبحانہ و تعالیٰ جو ہے وہ کہہ رہا کہ بھائی ان کو کوئی لالچ نہیں, انبیاء علیہ السلام زحمتوں سے, بڑی زحمتوں سے انہوں نے لوگوں تک کام کیا. میں یہاں پہ ایک اور یعنی بات پیش کرنا چاہتا ہوں کہ بہت ضروری ہے کہ انسان کو اس بات کا احساس ہو کہ جس کو کوئی بھی ہم سے لالچ نہیں. بڑی زحمتیں کرنے کے بعد جو ہے انبیاء علیہ السلام نے دین ہم تک پہنچایا. حضرت داؤد بیت المال سے, امام صادق علیہ السلام نے کہ ملّہ یضل فقی, میں کیونکہ روزے کی حالت میں مجھے سب چیزیں یاد ہوتی ہیں لیکن میں ڈرتا ہوں کہ روزہ ہے تو اور زیادہ ذمہ داری ہو جاتی ہے. تو اب یہ حضرت امام جعفر صادق علیہ السلام سے ملّہ یضل الفقی ہے, جو ہماری کتاب ہے شیخ صدوق, بہت بڑا نام ہے ہمارے علماء میں, قدیم علماء میں, جن کی 200 کے قریب کتابیں تھیں لیکن زاری ضائع ہو گئیں اور آج صرف 32 کے قریب کتابیں ہمارے درمیان موجود ہیں. تو ان میں سے ان کی کتاب ہماری جو کتب اربع ہیں ان میں سے ایک ہے من لا یحضرہ الفقیہ, کہ جس کے بغیر کسی فقیہ کا گزارا نہیں. تو انہوں نے اس پہ احادیث جمع کی. تو بیت المال سے متعلق میں صادق سے روایت کی ہے کہ حضرت داؤد علیہ السلام, نبی داؤد علیہ السلام جو ہے وہ بیت المال سے اپنا گزارا کرتے تھے, تبلیغ کے لیے جاتے. بیت المال یعنی جو لوگ ہوم زکات وغیرہ نکالتے ہیں صدقہ, اس میں سے. تو اللہ سبحانہ وتعالی نے کہا نعم العبد انت غیر انک تاکل من بیت المال, نعم العبد انت, اے داؤد, حدیث نمبر 3594, اے داؤد آپ بہترین بندے ہیں, بس آپ کی ایک بات ہے جو یعنی اللہ نے کہا کہ غیر انک, یعنی یہ بات اللہ کو پسند نہیں تھی, یعنی نعم العبد میں نہیں آتی, انک تاکل من بیت المال, کہ آپ بیت المال سے کھاتے ہیں, یعنی آپ کا جو کھانا پینا ہے, جو آپ کے رہن سہن ہے, جو آپ کی, تو آپ گزارا کرتے ہیں بیت المال سے, یعنی لوگوں کے جو دیے ہوئے تھے. یعنی اب دیکھا جائے تو فوراً جناب داؤد نے کہا پروردگارا پھر مجھے کوئی ایسی صلاحیت دے کہ میں کبھی بیت المال کا محتاج نہ رہوں. تو اللہ نے انہیں ان کے ہاتھ میں ایک ایسی صلاحیت دی کہ وہ لوہے کو تھامتے تھے وہ نرم ہو جاتا تھا. تو انہوں نے زرہ بنانا شروع کی. ساری دنیا کو سب سے پہلے زرہ بنا کے ہی جناب داؤد نے دی زرہ, یہ آرمر شیلڈ ہم جو پہنتے ہیں. تو یعنی جناب داؤد نے پھر دوبارہ بیت المال استعمال نہیں کیا. جناب امیر علیہ السلام اپنا پورا باغ لگایا اور سارے کھجور خود اگائے, سارے کھجور بیچے اس زمانے میں. بارہ ہزار درہم کے وہ کھجور آپ نے بیچے اور وہ سارے کے سارے فقراء میں آپ نے پیسے تقسیم کر دیے, ایک درہم بھی آپ گھر نہیں لے کے آئے. اور پھر اس کے بعد ایک مرتبہ ممبر پہ آ کر ایوہ الناس تجہزو, اے لوگو آخرت کے لیے تیار ہو جاؤ. جب انسان ایسی بات کرے گا تو پھر خود بخود اثر ہوگا. بعض اوقات ہماری زبان میں اثر نہیں رہتا کیونکہ ہم, لیکن البتہ لوگوں سے ہدایا ایک چیز ہے, لوگ ہدیہ وغیرہ کرتے ہیں, لیکن بعض اوقات ہوتا ہے خمس وجوہات سے استعمال کرنا, اس کی اور زیادہ مذمت. تو یہ تمام ان چیزوں کا اثر ہوتا ہے, اسی لیے مرجع تقلید کے لیے کہا گیا کہ وہ اس کو ہوائے نفس نہ ہو. شرط یہ ہے کہ عادل ہو اور وہ یعنی اس لیے یعنی کہ بھی لوگ میری طرف رجوع کریں گے. اس کے اندر کبھی بھی جاہ طلبی نہ ہو تب اس کی تقلید درست ہے. تو آپ دیکھیں کہ یعنی یہ تمام کے تمام کہ ان کو کوئی لالچ نہیں ہے, کوئی لالچ نہیں. تو جناب حبیب نجار نے کہا کہ بھئی یہ جو تم سے کوئی لالچ نہیں رکھتے ان کی تباہ کرو. لیکن لوگ جو کیا کہہ رہے تھے, لوگ کہہ رہے تھے کہ نہیں ہمیں ان سے, قالوا انا تطیرنا بکم, وہ لوگ کیا کہہ رہے تھے, کہتے بھی ہم آپ کو نامبارک سمجھتے ہیں, منحوس سمجھتے ہیں, نحس ماذا اللہ, کہ اگر تم باز نہ آئے تو ہم تمہیں سنسار کر دیں گے تمہاری جانب سے. یعنی یہ جو تم باتیں کر رہے کہ یہ بتوں کی پرستش نہ کرو, تم نحس ہو ہمارے لیے. اب یہاں ایک پوری بحث ہے کہ نحس کیوں کہا انہوں نے. میں نے کل عرض کیا تھا کہ شاید ان پہ بارشیں نہ ہو رہی ہوں, شاید ये सब चीजें ना हो। तो अब ये होता ही है कि इंसान बाज का कहता है कि भाई ये मेरे लिए नहस है। मैं थोड़ा सा आज ये इस पर बहस करना चाहता हूं, बात करना चाहता हूं, टाइम देख लूं कि कितना है मेरे पास अभी। तो होता ही है कि फाले बद करना, नहस समझना किसी को, यानी ये बदशुगनी जिसे कहा जाता है, अच्छा शगुन। रसूल इस्लाम जो है वो अच्छा शगुन लेते थे, फाले नेक लें हमेशा, फाले बद ना लें। हमारे यहां मजम्मत आई है कि फाले बद ना लो। रसूल खुदा मिसाल के तौर पे कहीं जा रहे हैं और जब जा रहे हैं तो आपने जो है वो देखा कि किसी आदमी को, कोई आदमी आ रहा था तो आपने पूछा भी तुम्हारा नाम क्या है, तो कहा ना अबू बरदा, मेरा नाम अबू बरदा, बर्द कहते हैं, बरदा यानी ठंडक को। तो आपने कहा बर्द अमरोना, हमारा जो है काम इंशाल्लाह वो भी उसमें भी ठंडक होगी। यानी कभी भी फाले बद नहीं पैगंबर से आप देखेंगे कि भी, जैसे हमारे यहाँ बहुत से लोग कहते भाई अरे घर से निकला था मैंने एक नाबीना को देख लिया, मेरा काम नहीं होगा, खुदा ना करे, या किसी ने पूछ लिया कि भाई आप कहाँ जा रहे हैं, आप काम नहीं। यानी ये नहस जनक चीजों को ना समझें। एक जगह पे आपने पूछा भाई कौन से कबीले से हो, उस आदमी से पूछा तो कहा अना मिम बनी असलम, मैं जो है बनी असलम कबीले से हूँ। तो आपने कहा सलम ना इंशाल्लाह, बनी असलम यानी सलामती। तो आपने कहा इंशाल्लाह हमारे लिए भी सलामती सलामती है। यानी फाले नेक लें। तो बहुत से लोग जो हैं वो कभी अब बीमार अगर आदमी जो है वो फला तारीख को देखने के लिए आएगा, फला दिन अगर देखने के लिए आएगा, फिर बीमारी बढ़ेगी। तो नहीं, ऐसा ना करें, बल्कि फाले नेक लें। इन तमाम चीजों के पीछे भी, नहुसतों के पीछे भी कुछ ना कुछ एक स्टोरियां होती हैं, कहानियां होती हैं, लेकिन ऐसा करना नहीं चाहिए। जैसे मिसाल के तौर पर बिल्ली ने रास्ता काट दिया, आप कोई ना कोई नुकसान हो जाएगा। जब बिल्ली में कुछ नहीं था, वो आपके अकीदे की वजह से आपका नुकसान होगा कि मेरा अकीदा यह है कि बिल्ली मेरा रास्ता काट दिया तो मुझे कुछ हो जाएगा। जब बिल्ली में कुछ नहीं, वो कहते नहीं वो पिछली दफा हो गया था मेरे साथ, हुआ था वो आपके अपने अकीदे की वजह से, आपके अपने बिलीफ जो आप मानेंगे वैसा ही आपके साथ होगा। तो इन चीजों का जैसा इंसान मानता है, तो इसलिए हमेशा सदका निकालें। लेकिन अगर अवरन तो वहम ना करें। ये हदीस मेरे अपने नजर से नहीं गुजरी, उस्ताद अहमद आबिदी जो हैं, उन्होंने, शेख अहमद आबिदी ने अपने दर्स में कहा था इस बात को। तो वो उकूम मुकदस में कहते थे कि हदीस है कि कभी भी फाल बद ना लो, यानी किसी चीज को नहस ना समझो, यानी कि ये ना समझें कि भाई वहम ना करें, जैसे आप लोग कहते हैं आम तवाहम परस्ती जो हमारे यहाँ बहुत ज्यादा हिंदुओं से आएंगे, वहम ना करें। लेकिन अगर आपको किसी बात से वहम है तो उस पर अमल करें, क्योंकि आपके वहम की वजह से आपके साथ वैसा ही होगा जैसा आपका वहम है। तो वहम नहीं करना चाहिए। रसूल खुदा वहम नहीं करते थे और हमेशा कहते थे भी हमेशा हर चीज से फाले नेक लो। तो अब बहरहाल एक शेख मुर्तज़ा मुताहरी ने एक पूरी बहस की, वो कहते कि भाई मैं हमारे यहाँ खुरासान में मशहूर था कि अगर इंसान घर से निकले मोमिनों के दरमियान में और पहला आदमी जिससे मिले वो सैयद हो तो फिर समझ लो अब सफर से वापस नहीं आएंगे। तो कहेंगे मैं मशहद से कुम जा रहा था, मशहद के रहने वाले थे तो कुम आ रहे थे पढ़ने वापस, छुट्टियों पे आए थे। तो कहेंगे मैं निकला जैसे ही तो देखा मेरे एक सैयद दोस्त आ गए। कहेंगे मैं अचानक, मुझे भी परेशानी की, वहम तो था, वो बात खुरासान में मशहद में चलती थी कि सैयद से मिले तो बस अब आपको कुछ हो जाएगा, वापस नहीं आएंगे। कहने लगे, मुझे घबराहट भी शुरू हो गई, फिर मैं ये सोचने लगा कि आकाश मेरे घर से कोई मेरी वालदा या बहन ना देख लें कि मुझे एक सैयद जो है वो मैं जब घर से निकला सफर में तो ये आ गया, वो तो जाने ही नहीं देंगी। तो कहने लगे बहरहाल मैं सफर में चला गया और मैंने लाहौल पढ़ी, आयतुल कुर्सी पढ़ी, जो भी मुझे याद नहीं। बहरहाल उन्होंने कहा कि मैं चला गया और कहने लगे आज तक सुनता हूँ ये, कहीं कहेंगे 30 साल हो गए इस बात को। तो कहने लगे मैंने फिर उसके बाद तहकीक की क्यों वहम आया, तो कहने लगे कि उस जमाने में खुरासान में सादात आके पनाह लेते थे और अगर कोई उन्हें पनाह नहीं देता था तो वो महसूस करता था कि भाई एक तो मैंने रसूल खुदा की जरूरत इन्हें पनाह नहीं दी, और अगर पनाह दे देते थे तो बनी अब्बास आके मार देते थे। तो लोगों में हुआ कि भाई घर से निकलो अगर सैयद आ गया तो फिर मारेगा। तो कहा कि क्यों मारेगा, क्योंकि बनी अब्बास कत्ल कर देंगे। तो कहने लगे वहां से ये एक वहम बस उसकी बुनियाद रखी गई और लोगों में वहम डल गया कि अगर घर से निकलो और सैयद से मिल लो तो समझो कि काम, यानी तुम वापस नहीं आओगे सफर से। जैसे घरों में, जैसे अंग्रेजों के यहां है कि नाल, घोड़े की नाल कहते हैं ना, हॉर्स शू जिसे कहते हैं इंग्लिश में, नाल कहते हैं उसको, तो लोहे का होता है नाल, तो उसको अगर घरों के सामने दरवाजों पे उल्टा लगाया जाता है, उल्टा लगाएं तो कहते हैं कि ये जो है वो बाबरकत होगा, इट्स अ गुड लक, और यानी, और अगर यानी वो इस तरह से हो कि यू शेप में हो, दरवाजे पे लगा हुआ हो तो अच्छा है, और एन में हो तो बुरा है, ऐसे लटका हो नाल। तो अब वो कहने लगे कि मैंने इस पे तहकीक की, तो बहरहाल अब वो मुझे नहीं मालूम कहां तक सही था, लेकिन वो कहते हैं कि ये जिन घोड़ों को इमाम हुसैन के लाशे पे दौड़ाया गया था, तो ये उबैदुल्लाह इब्ने ज़ियाद ने उन घोड़ों के नाल उतरवाए और उनको लगाया घरों पे बरकत के लिए। तो ये घोड़ा का नाल घर पे लगाना, तो ये इनकी कोई ना कोई तारीख होती है कि इसको नहस माने या इसको बाबरकत, ये नहीं, लेकिन ये गलत है। तो इसमें कभी नहस, अभी वो अंबिया को नहस समझने लगे, भाई तुम आके बातें कर रहे हो ये बहुत गलत है। बातकवा आदमी को हमेशा जो बाअमल हो, आलिम या बहुत बातकवा इंसान हो, चाहे बूढ़ा हो चाहे जवान हो, उससे हमेशा उससे फाले नेक लें। नहस होगा जो शराबी कबाबी बुराई है जिसमें गुनाह हो, वो उसको नहस समझे। तो अंबिया अलैहिस्सलाम को वो कहने लगे कि भाई ये माज़ अल्लाह नहस है। यहां पर एक रिवायत पेश करना चाहता हूं जो शहीद सगैब ने नकल की है। वो कहते हैं कि तीन चीजें जन्नत में हैं लेकिन जन्नत से बेहतर है, यह हदीस है। का तीन चीजें, एक रिजवान परवरदिगार, रिजवानुल्लाह, अल्लाह की रिदायत, अल्लाह का खुश होना, प्लेजर ऑफ गॉड, खुशनुदी परवरदिगार जन्नत में है। दुनिया में आप जो मर्जी लेके कर लें, आपको मालूम नहीं है कि अल्लाह राजी है या नहीं है, लेकिन जब जन्नत में है, अल्लाह राजी है तभी तो जन्नत में भेजा है, जन्नत में, लेकिन जन्नत से बेहतर। दूसरे शह जेराने मोहम्मद वाले मोहम्मद, यानी मोहम्मद वाले मोहम्मद अलैहिस्सलाम की हमसायगी, उनका नेबरहुड जन्नत में है, जन्नत से बेहतर। क्या मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम अली मुर्तज़ा शाह विलायत के आप हमसाए जन्नत में, इसका मतलब कहीं ना कहीं वो भी आपके। और तीसरी चीज जो जन्नत में है जन्नत से बेहतर, वो है खुलूद, हुम फीहा खालिदून, वो हमेशा हमेशा वहां रहेंगे, हमेशा की इटर्निटी। जन्नत में है जन्नत से बेहतर, यानी इंसान जन्नत में ये तीन चीजें पाएगा लेकिन जन्नत से बेहतर। तो क्यों, दुनिया के अंदर आप जितना भी जी लें, एक धचका लगा रहता है भाई दुनिया, जिंदगी खत्म होनी है, मौत आ सकती है, लेकिन जब जन्नत में चले जाएं तो अब कहा कि इनको खबर दे दो कि अब इनके लिए मौत नहीं है, अब इन्हें ये आरजी नहीं है बल्कि हमेशा के लिए आए हो, अब हमेशा यानी कोई उसका एंड नहीं, कोई उसके नहायत नहीं। मोमिन को हमेशा खुश होना चाहिए, जब भी जन्नत का तस्करा आए तो उसके घर का तस्करा आया, तो जन्नत की बात सुनने के बाद मोमिन हमेशा खुश हो। तो बहरहाल यहां पे हजरत हबीब नजार, अब ये मैं जो पेश करना चाहता हूं, हजरत हबीब नजार जिन्होंने कुर्बानियां दी, टाइम देख लूं, हाँ अभी टाइम है। तो देखें, नबी और इमाम हम नहीं बन सकते, इस्मत जो है वो मोहब्बती है, यानी वह भी है अल्लाह सुबहान व तआला, इट इज अ सिलेक्शन ऑफ गॉड, यानी अल्लाह का इंतखाब है। अल्लाह जिसे मासूम बनाता है उसे मासूम पहले से बनाया है, उसे पैदा ही मासूम किया है। नबुव्वत इक्तसाबी नहीं है, तहसीली नहीं है, यानी आप अचीव नहीं कर सकते, हासिल नहीं कर सकते। मेहनत करके कोई आदमी नबी नहीं बन जाता, कोई मेहनत करके इमाम नहीं बन जाता, कोई मेहनत करके मासूम नहीं बन सकता, आदिल बन सकते हैं। अब ये जो वाकई यहां अल्लाह ने पेश किया, अंबिया से ज्यादा हजरत हबीब नजार की तारीफ की है। जो अल्लाह ने क्या तारीफ की है कि भाई हजरत हबीब नजार जो मदद करने आए अंबिया की, जो कहने के लिए आया कि वजह अमिन अक्सल मदीना थे रजन यसा वजह अमिन अक्सल मदीना, यानी कह रहा कि शहर के दूसरे कोने से, आखिरी कोने से दौड़ते हुए आए बूढ़े आदमी हजरत हबीब नजार, जिनका मैंने वाकई कल पेश किया था। तो अब अल्लाह की तारीफ ये कर रहा है कि वो इतने बूढ़े होते हुए वहां आए और आके अल्लाह ने उनकी इतनी तारीफ की है कि अल्लाह ने उनको जन्नत में मकाम दिया। और यहां पे जो शुरू होती हैं आयात, ये काफी आयात हैं जो मैंने कल पढ़ दी थी सारी, वमाली अल्लाह से फतार नहीं वाले जाऊँ, और उन्हें आने के बाद लोगों ने तंबी किया। देखें जो हजरत हबीब नजार थे, ना वो नबी थे, ना इमाम थे, ना हुज्जत खुदा थे, ना मासूम थे, बल्कि साबिका वो उन्हीं लोगों में से थे, उसी शहर के रहने वाले थे अंताकिया के, और वो ईमान लाए थे अंबिया के कहने पे, अंबिया के कहने पे ईमान लेके आए। तो क्या दलील है आपके, ईमान ले आए। जब ईमान ले आए तो फिर उन्होंने कहा लोगों से कि भाई इन लोगों, ए लोगों, इन अंबिया को मत मारो, इनकी तबाह करो जो तुमसे कुछ भी नहीं मांग रहे, और मैं क्यों खुदा की परस्तिश ना करूं, उसकी इबादत ना करूं, अल्लाह फतरानी वाले तुर जाऊं जिसने मुझे बनाया, और हम सब तुम भी सब पलट के उसी की तरफ जाओगे, क्या मैं इन भूतों को अपना खुदा मान, यानी उन्होंने वो ईमान लिया। इन्नी, फिर जब वो लोगों ने फैसला किया कि इन्हें भी मारेंगे, तो उन्होंने कहा इन्नी आमन तो बिरबकुम फसमाऊन। अब देखें कोई भी इंसान हजरत हबीब नजार जैसा बन सकता है, यानी ये मासूम नहीं है, हजरत हबीब नजार का रुतबा बहुत बुलंद है अलबत्ता, कि अल्लाह ने उनकी इतनी तारीफ की है। انبیاء جب وہ لوگ انہیں سزا دینے لگے تو انہوں نے سب سے پہلے گواہ بنایا انبیاء کو، انی آمنتو بربکم فاسمعون، میری بات سن لیجیے، میں آپ کی خدا پہ ایمان لے، یعنی اب آپ گواہ بنا رہے ہیں ان انبیاء کو، میں اگر مارا گیا مجھے مار دیتے ہیں تو آپ لوگ گواہ رہیے گا میں آپ کے خدا کو مانتا تھا. اللہ نے اب سزا نہیں بتائی تاکہ رنجش اور وہ نہ ہو کہ کیا کچھ ہوا ان کے ساتھ، لیکن اللہ نے نتیجہ بتایا کہ کیا قیلت خل الجنہ، اللہ کہتا ہے کہ اس بندے خدا سے یہ کہہ دیا گیا کہ جنت میں داخل ہو جا. قال یا لیت قومی یعلمون، اچھا آئے بھی تو پہلے لوگوں کو کیا کہہ رہے تھے، ہدایت دے رہے تھے کہ نہیں مقام کیسے انہیں اتنا ملا. اب یہاں پہ جو روایات ہیں وہ کہتے ہیں کہ ہر روز اپنا جو کچھ کماتے تھے آدھی دولت اپنی جو بھی کماتے تھے، کیونکہ نجاری کا پیشہ کوئی بہت بڑا پیشہ تو تھا نہیں، صدقے میں دے دیتے تھے، صدقے میں دے دیتے تھے. قوم کی اصلاح کر رہے ہیں، بھیا خود ایمان لے آئے تھے تقیے میں رہتے، بہت سے اور لوگ ایمان لے آئے تھے خاموشی اختیار کرتے، اور تقیہ جائے تھے اپنے ایمان کو چھپائے رکھتے، جیسے جناب اللہ سبحانہ و تعالیٰ نے پیش کیا ہے حزقیل، حضرت حزقیل کا واقعہ پیش کیا، مومن آل فرعون، تو ان کے لیے بھی اللہ نے پیش کیا کہ سورہ غافر میں ہے، وقال رجل مؤمن من آل فرعون یکتم ایمانا، اب تک وہ اپنا ایمان چھپائے ہوئے تھے جو مؤمن تھے آل فرعون میں سے، مؤمن تھے لیکن، سورہ غافر کی آیت نمبر 28 میں یکتم ایمانا، لیکن اب وہ بول اٹھے وقال رجل، وہاں پہ بھی انہیں بھی اللہ نے کہا رجل، مرد کا رجل کا، اور حضرت حبیب نجار سے متعلق بھی کہا تو اللہ نے کہا وجاء رجل من اقصى المدینہ، وجاء من اقصى المدینہ رجل یسعى، رجل ان کو بھی کہا مرد، اور جناب امیر کو بھی کہا رجل کرار. تو اب یہ ہدایت، یعنی دیکھیں اتنا ان پہ ظلم ہو گیا کہ لوگ انہیں مارنے کے لیے تیار ہیں پھر بھی دعوت دے رہے ہیں، اور پھر جب لوگوں نے شہید کر دیا تو اب اللہ قرآن میں کہہ رہا ہے، یعنی اتنا انسان کے اندر، دیکھ تو ہر روز اپنے سارے آدھا دولت دے دیتے تھے صدقے میں، اور دوسرا ان کا تھا کہ جو پیروی جب حق دیکھ لیا تو اس کی پیروی کر رہے ہیں، ہم جب حق کو پہچان لیں تو پھر مخالفت نہ کریں، پیروی کریں، ساتھ دیں، چل پڑے ساتھ کے. تو اللہ سبحانہ و تعالیٰ نے ان سے متعلق کہا کہ قیل ادخل الجنہ قال یا لیت قومی یعلمون بما غفر لی ربی وجعلنی من المکرمین، جنت میں جا کے بھی شہادت کے بعد بھی ان لوگوں سے جن سے ان کو نقصان پہنچا مار دیا ان لوگوں نے، پھر بھی کہہ رہے ہیں اے کاش میرے لوگوں کو، یا لیت قومی یعلمون، میرے قوم کو پتا چل جاتا کہ اللہ نے مجھے کس طرح سے مغفرت کر دی اور کیا مجھے مقام عطا کیا، مجھے مکرمین میں قرار دیا. تو بعض اوقات جو ہے ہمیں جو ہے وہ ہدایت مل بھی جائے تو ہم دوسروں تک بات نہیں پہنچاتے. قرآن کریم کہتا ہے افمن یہدی الی الحق احق ان یہدا ام من لا یہدی مالکم کیف تحکمون، کیا بہتر ہے وہ کہ جو افمن یہدی الی الحق احق ان یتبع، جو حق کی اتباع کرتا ہے اس کی پیروی کی جائے، یا وہ لوگوں کو ہدایت دے وہ بہتر ہے، یا وہ کہ جو خود ابھی حق کو نہیں دیکھ پاتا ہدایت اس کو ضرورت ہے. مالکم کیف تحکمون، تمہیں کیا ہو گیا، تم کیسے حکم کرتے ہو. بہت سے لوگ خود ہدایت کے محتاج ہوتے ہیں جو خود عمل نہیں کرتے. ہم بعض اوقات دیکھ رہے ہوتے ہیں کہ ایسے افراد وہ قوم کو لیڈ کر رہے ہوتے ہیں، وہ گروہوں کے سرغنہ بنے ہوئے ہوتے ہیں، رنگ لیڈر بنے ہوئے ہوتے ہیں، وہ سب کچھ جنہیں خود ہدایت کی ضرورت ہے، جو خود گمراہ ہوتے ہیں ابھی. تو ہمارے معاشرے کے اندر جو ہے وہ ایسے بہت سے مسائل ہیں. میں جلدی سے یہ بات مکمل کر دوں اور انشاءاللہ کل پھر اگلی بات کو جاری رکھیں گے. تو اب جناب حبیب نجار نے یہاں پہ کہا کہ اللہ نے مجھے مکرمین میں قرار دیا، میں نے یہیں پہ میرے خیال میں تمام کیا تھا، وما انزلنا علی قومہ من بعدہ من جند من السماء وما کنا منزلین، اور ہم نے اس کی قوم پر اس کے بعد نہ آسمان سے کوئی لشکر بھیجا اور نہ ہی ہم لشکر بھیجنے والے تھے. یعنی اللہ کہہ رہے ہم چاہتے نہیں تھے کہ ہم عذاب بھیجیں، وہ تو انہوں نے ہمارے ایک مومن بندے کو مار دیا. جب اللہ سبحانہ و تعالیٰ کے مقرب لوگوں پہ ظلم کیا جائے، اللہ اپنے خلاف، یعنی وہ لوگ اللہ کو نہیں مانتے تھے، یعنی جو سب سے اصل جو دین کا ہدف ہے، مقصد ہے، وہ توحید ہے. تمام ادیان جو اللہ نے بھیجے، یعنی تمام انبیاء کو جو بھیجا گیا، جتنے ان سب کا مقصد و ہدف یہی تھا کہ اللہ تک لوگوں کو لے کے جائیں، کہ اللہ کو منوائیں، سب نے ایک ہی بات کی، لا الہ الا اللہ، کوئی معبود نہیں سوائے اللہ کے. وہ لوگ اللہ کو نہیں مانتے تھے، اللہ نے عذاب نہیں بھیجا، لیکن جب اللہ نے رسول بھیج دیا، انہوں نے رسولوں پہ ظلم کیا اور پھر اس مومن بندے کو مار دیا، شہید کر دیا. پھر اللہ نے کہا کہ نہیں، ہم عذاب بھیجنے والے، ہم نے اس کے بعد ایک قوم بھیجی، اور یہ آخری عذاب تھا. یہ جناب عیسیٰ کے زمانے میں، اور اس کے بعد اللہ نے عذاب نہیں بھیجا. امت محمدی پہ اللہ وما کان ربک یعذبہم وانت فیہم، اور اللہ آپ کا رب جو ہے ان پہ عذاب نازل کرنے والا نہیں ہے جبکہ آپ ان میں موجود ہے. وہم یستغفرون، امت محمدی پہ عذاب نہیں. ان کانت اللہ صحت واحدۃ فاذا ہم خامدون، یہاں پہ میں نے روکا تھا کل. تو وہ تو صرف ایک چنگھار تھی جس کے بعد ان کا جذبہ حیات سرد پڑ گیا. اردو کے بہت سے اچھے ترجمے موجود ہیں، تو یہاں پہ یہ قرآن کریم کے سب سے زیادہ ترجمے ہی اردو میں ہوئے ہیں. فارسی اور عربی سے، یعنی عربی سے جو ترجمہ فارسی میں بھی اتنے نہیں ہوئے، انگریزی میں نہیں ہوئے جتنے اردو میں ہوئے، کیونکہ اس میں شیعہ سنی سب نے بہت زیادہ ترجمہ کیے. تو شیعوں کے ترجمہ میں مولانا فرمان علی صاحب کا ترجمہ بہت مشہور ہے، بہت اچھا. مولانا امداد حسین کاظمی صاحب کا ترجمہ اچھا. اور سید العلماء کا ترجمہ ہے، علامہ ذیشان جوادی صاحب کا ہے، شیخ حسن صاحب کا ہے یہ، اور یہ بھی آیا ہے ترجمہ مولانا تلمیذ الحسن رضوی صاحب کا، یہ بھی اچھا ترجمہ ہے ادب کے لحاظ سے. تو اللہ کہہ رہا کہ چیز جو میں نے عذاب ان کو بتایا تھا کل آپ کو، تو یہ میں دوبارہ اس میں سے بہت سے نکات تھے جو میں نے کل تقریباً آیت نمبر 13 سے 29 تک، یعنی یہ تقریباً 17 آیات تھی جو کل میں نے پڑھی، اس میں سے بہت سے نکات میں دوبارہ چاہتا تھا کہ میں ان کو تھوڑے سے باریکی میں جا کے پیش کروں. اب یہاں اللہ نے عذاب بھیجا، چیخ بلند ہوئی، وہ سب کے سب اس میں مر گئے. یا حسرتن علی العباد ما یاتیہم من رسول الا کانوا بہ یستہزئون، ایسے بندوں پر افسوس ہے کہ جب بھی کوئی رسول ان کے پاس آتا وہ ہمیشہ اس کا مذاق اڑایا کرتے تھے. اللہ نے عذاب کیوں بھیجا؟ کہ جتنے رسول بھیجتا رہا اللہ، وہ ان کا مذاق اڑاتے رہے، تمسخر کرتے رہے، تضحیک کرتے رہے، استہزاء کرتے رہے. یا حسرتن علی العباد، اللہ کہہ رہا کیا افسوس ہے ایسے بندوں پہ. یعنی دیکھیں آج بھی ایسے بہت سے لوگ دنیا میں موجود ہیں، بلکہ حتیٰ مسلمان گھرانوں میں پیدا ہوتے ہیں اور کہتے کہاں کیا کچھ نہیں مانتے، دنیا کی بہراہ روی کا شکار ہو جاتے ہیں، ہر برائی میں پڑ جاتے ہیں، اور کوئی یعنی ان کے لیے نہ آخرت انہیں نظر آ رہی ہوتی ہے، نہ موت نظر آ رہی ہوتی ہے. آخری وقت میں جا کے توبہ کرنے کی کوشش کرتے ہیں، اور جو افراد یہ سوچتے ہیں کہ میں آخری وقت میں توبہ کر لوں گا، تو آخری وقت پتہ کیسے ہے کہ وہ کون سا ہوگا؟ کیا پتہ اس آخری وقت سے پہلے موت آ جائے. جو کہتے ہیں کہ ہم 12ویں گھنٹے میں خدا کو پہچانیں گے، تو کیا پتہ 11ویں گھنٹے میں موت آ جائے. الم یرو کم اہلکنا قبلہم من القرون انہم الیہم لا یرجعون، کیا انہوں نے نہیں دیکھا کہ ہم نے ان سے پہلے بہت سے لوگوں کو ہلاک کر ڈالا اور اب وہ ان کے طرف لوٹ کر نہیں آئیں گے؟ الم یرو کم اہلکنا قبلہم من القرون، کتنی ہی پہلے اللہ جو ہے عذاب بھیج چکا، کتنی ہے ان چیزوں پہ کہ ناپ تول میں خیانت کرتے تھے اور لوگوں کو دھوکہ دیتے تھے، چوری کرتے تھے، ڈکیتی کرتے تھے، قاتل تھے، مختلف گناہوں پہ عذاب آ گئے گزشتہ امتوں پہ. وہ تمام گناہ ہم لوگ کر رہے ہیں، اللہ اگر ہم پہ عذاب نازل نہیں کر رہا تو ہم، یہ جناب امیر علیہ السلام کا فرمان ہے جو رہا ہمیں، الحذر الحذر فواللہ قد ستر کأنہ قد غفر، آگاہ ہو جاؤ، ڈرو، آگاہ ہو جاؤ، خوف کرو، اللہ اتنے پردے ڈالتا ہے کہ لگتا ہے کہ اس نے معاف کر دیا ہے. جب تم نے توبہ ہی نہیں کی تو اس نے معاف کہاں کر دیا؟ توبہ تو کرو. ہم کتنی ہی چیزوں کو یہ سمجھ لیتے ہیں کہ ابھی ہمارے لیے کوئی عذاب نہیں، ہمارے لیے کوئی، بس میں سوالات دوں گا انشاءاللہ. وَإِن كُلُّ لَمَّا جَمِيعٌ لَدَيْنَا مُحْضَرُونَ، اور وہ سب کے سب ہماری بارگاہ میں حاضر کیے جائیں گے. عذاب کر دیے گئے پھر بھی ابھی ان کی پاسپورٹ سونی ہے، انہم الیہم لا یرجعون، وہ یہی سوچتے تھے کہ وہ پلٹ کے نہیں جائیں گے. بہت سے لوگ سمجھتے ہیں مجھے موت نہیں آئے گی، جو مرضی گناہ کر لوں میں خدا کو نہیں مانتا. ارے بڑے بڑے فرعون نمرود گزر گئے تو خدا کو نہیں مانتا؟ بھائی اللہ کو نہیں مانے گا تو تیرے نہ ماننے سے اللہ کی صحت پہ کوئی اثر نہیں پڑ رہا، اللہ سبحانہ و تعالیٰ کی عظمت کو کم نہیں ہو جائے گی. یہ انسان جو ہے وہ پہچانے میں کوئی حقیر ہوں، کیا ہوں، کمزور ہوں، ظلوم و جہول ہوں، مجھ میں جہالت بھری ہوئی ہے. وہ ان کھل اللہ جمی الدین محضرون، ان شاء اللہ کل ہم آیت نمبر 33 جاری رکھیں گے، لیکن یہ 32ویں آیت پہ ہم تمام کر رہے ہیں، آیت نمبر 32 پہ. اور وہ سب کے سب ہماری بارگاہ میں حاضر کیے جائیں گے. وَإِن كُلُّ لَمَّا جَمِيعٌ لَدَيْنَا مُحْضَرُونَ، سب کے سب محضرون حاضر کیے جائیں گے سب اللہ کی بارگاہ میں. تو اب انسان یہ کیوں سمجھ بیٹھتا ہے, کیوں سوچنے لگتا ہے کہ عذاب جو ہے وہ کسی اور کے لیے ہے, باز پرس کسی اور کے لیے ہے. ہم سب کو اللہ کی بارگاہ کے اندر حاضر ہونا ہے. انبیاء علیہ السلام جو ہیں وہ زحمتیں کر کر کے ہم تک دین پہنچا گئے, لیکن بعض اوقات جو ہے وہ ہم پوری طرح سے رسول اسلام سے متعلق ملتا ہے کہ آخری وقت میں آپ کے پاس چند درہم تھے صرف, اور آپ نے جناب امیر علیہ السلام کو بلایا, حضرت علی علیہ السلام کو کہا یا علی آئیے, اور کہا کہ یا علی یہ کچھ درہم ہیں جو میرے پاس رہ گئے, انہیں فقراء میں تقسیم کر دیجئے گا, انہیں سوالات بہت زیادہ آ گئے ہیں. تو کہا انہیں فقراء میں تقسیم کر دیجئے گا, یعنی خالی ہاں کچھ بھی کچھ جائیداد دولت نہیں چھوڑ کے گئے. امنہ علیہ السلام علیکم مولانا صاحب. وعلیکم السلام. مائی کوشچن از پلیز لیٹ اس نو اباؤٹ دیٹ فور اسپیسیفک سجدہ ان قرآن دیٹ وی ہیو ٹو آفر امیڈیٹلی ان وچ سپارہ دے آر. سپارہ نہیں, سورے میں نے آپ کو پہلے بتا دیے تھے. وعلیکم السلام مناہل علی صاحب, میں نے سوروں کے نام بتائے ہیں جن سوروں میں سجدے واجب ہیں. سورہ سجدہ سورہ نمبر 32, سورہ نمبر 32 ہے, اور سورہ فصلت سورہ نمبر 41 ہے, اور سورہ نجم سورہ نجم سورہ فصلت جو ہے وہ اس کو حامیم سجدہ کہا جاتا ہے, اور سورہ سجدہ اور سورہ نجم جو ہے یہ 41 سورہ کے اندر ہے, اور سورہ نجم جو ہے وہ 53 سورہ, اور سورہ علق سورہ نمبر 96. ان چار سوروں میں واجب سجدے ہیں. تو مناہل علی صاحب یہ چار سورے میں پہلے بتا چکا ہوں, ان میں واجب سجدے. سبا راجشی, آپ نے اسپریچول جرنی والی کلپ وضو کے مسئلے کے لیے کہا تھا کہ فنگر کی لمبائی اور چوڑائی کے جتنا مسا کرنا ہے, کچھ ایکسپلین. یعنی ایک فنگر اتنی جتنی یہ لمبی, یہ اتنی لمبی ایک عام انگلی کے برابر لمبائی میں اتنی لمبا سچ مسا, اتنا لمبا, یعنی ایسے نہیں کر سکتے ایک ہاتھ اتنا, جتنا یہ لمبی انگلی ہے نا اتنا لمبا مسا کرنا ضروری ہے. سر کا مسا جب کریں گے, جب سر پہ مسا کر رہے ہیں تو ایک انگلی کی لمبائی اور چوڑائی کے برابر, یہ اتنی چوڑائی ہے اور لمبائی چوڑائی اتنی ایک انگلی کے برابر آپ مسا کریں گے سر کا اور پاؤں کا, کم از کم بھی. یعنی صرف ایک ہاتھ رکھنا کافی نہیں ہے, بلکہ اتنا اس کو کھینچیں کہ ایک انگلی کے برابر آپ اس کو لمبا مسا کریں. تو یہ جو ہے وہ مسے کی لمبائی چوڑائی. بہرحال اگر چلیں کوئی بھی سوال میں جواب دے دوں گا. قرآن میں متشابہ آیات ہیں, متشابہ آیات کا کیا مطلب ہے, اور وہ کون سی آیات ہیں جو متشابہ ہیں؟ کچھ لوگ کہتے ہیں کہ مولا کے کچھ فرمان میں بھی متشابہ فرمان موجود ہیں, کیا ایسا ہے؟ دائم رضا صاحب آپ نے سوال اچھا کیا ہے. فیہ آیات محکمات, قرآن میں سورہ آل عمران میں ظاہراً یہ آیت موجود ہے کہ قرآن میں محکم اور متشابہ آیات ہیں. وَأَمَّا الَّذِينَ فِي قُلُوبِهِمْ زَيْغٌ, جن کے دلوں میں مرض ہے تو وہ متشابہ آیات. متشابہ کا مطلب ہوتا ہے کہ جن کا معنی معلوم نہیں ہے, صحیح طرح سے واضح نہیں ہے. محکمات جسے انگریزی میں کہتے ہیں ڈیسائسو ورسز, متشابہ الگوریکل, متشابہ جن کے ابھی معنی واضح نہیں ہے, صرف معصوم سمجھائیں گے. تو وہ کون سی آیت ہے؟ بہت سی آیات ہیں کہ یعنی متشابہات ہیں کہ جن کے اندر جو ہے وہ انسان کے لیے کلیئر میسج نہیں ہے, لیکن زیادہ تر آیات جو ہیں محکمات ہیں, محکم آیات ہیں. تو متشابہ آیات کو صرف معصوم سمجھائیں گے. ہاں یہ آپ نے جو فرمایا کہ مولا کے, خود رسول مولا علی علیہ السلام کا ہے کہ جس طرح سے قرآن میں محکم متشابہ ہیں, ناسخ و منسوخ ہے, اور یہ جیسے قرآن کے اندر ہے ویسے ہی حدیث میں بھی ہیں, محکم و متشابہ بھی ہے, ناسخ و منسوخ بھی ہے, تاویل و تنزیل کی ضرورت ہے, یعنی تمام وہ چیزیں جو قرآن کریم کے اندر ویسے ہی حدیث کے اندر بھی ہیں. یہ کسی صاحب ہیں علی رضا, السلام علیکم. وعلیکم السلام. قضا نماز کسی ٹائم پہ بھی ادا کر سکتے ہیں؟ جی ادا, قضا نماز کسی بھی ٹائم پہ آپ ادا کر سکتے ہیں, ہمارے ہاں کوئی اس کے لیے قید نہیں ہے. ہاں علامہ جی, کچھ اسلامک بکس بتائیں جو ہم یوز پڑھیں اور رہنمائی حاصل کریں. بیٹا جوانوں کے لیے میں کہوں گا کہ عقائد کے اندر, عقائد میں اگر اردو میں پڑھ رہے ہیں تو یہی آغای سید مجتبی موسوی لاری کی اچھی ہے, چار جلدوں کے اندر عقائد اسلام کے نام سے, اس میں توحید, عدل, نبوت, امامت, قیامت, چار سارے اچھے انہوں نے تفصیل سے بیان کیے ہیں, دلیلیں دے کے. और हक़ुल यकीन का उर्दू में तर्जमा अगर मिल जाए तो बहुत अच्छा है, उसमें भी सारे अकायद जो हैं अल्लामा मजलिसी की है बहुत अच्छी। इसी तरह से अल्लामा मजलिसी की अखलाक के ऊपर बहुत अच्छी किताब है ऐनुल हयात है, उर्दू में तर्जुमा है उसका अल्लामा, बहरहाल उर्दू में तर्जुमा उसका बहुत अच्छा है, अगर उसको आप पढ़ेंगे तो उसमें आपको हयात बहरहाल ऐनुल हयात ही के नाम से है उसका तर्जुमा, लेकिन उसका कुछ और उसका एक लफ्ज भी है। तो ये ऐनुल हयात अल्लामा मोहम्मद बाकिर मजलिसी की अखलाकियात पे बेहतरीन किताब है, और इसका जो है आप पढ़ेंगे तो आपको बहुत फ़ायदा होगा। अखलाकियात आपके आदाब जिंदगी में तकब्बुर कैसे बचें, सब चीज़ों का जो है उन्होंने बहुत अच्छी तरह से लिखा है। तो इसका जो है तर्जुमा अगर आप पढ़ेंगे ऐनुल हयात का उर्दू में तर्जुमा में मौजूद है और अंग्रेजी में भी ज़ाहिरन है। तो और अहकाम पे तौर मसाइल उसमें सारे के सारे जो हैं आपके वाजिबात हराम चीज़ें सब मौजूद होती हैं। सहरिश रिजवी ने सवाल किया कि अल्लामा साहब क्या हम कुरान का हर पारा इमाम ज़माना अलैहिस्सलाम की नियाबत में पढ़ सकते हैं? जी बिल्कुल, बहुत अच्छा सवाल है। इमाम ज़माना अलैहिस्सलाम को या मासूमीन अलैहिस्सलाम को अगर आप कुरान करीम हदिया करें तो क्योंकि वो हमारे इस किसी भी चीज़ के मोहताज नहीं है ना उन्हें ज़रूरत है, वो पलट के आप ही को कई गुना हो के उसका सवाब मिलता है उन्हें हदिया करने। जैसे मिसाल के तौर पर आपने वो समंदर है आपने जो है उठाया पानी का गिलास ताकि इसमें एक कतरा डाल दें, आपने उनको हदिया किया कि इसमें आप एक कतरा डाल दें, वही वापस आपको मिलेगा, अब वो खालिस हो गया। तो ये आप खुरसाने की वसीयत भी है कि इमाम ज़माना को हदिया करें कुरान, वो आपको पलट के कई वो एक सीर है हदीस में है कि इमाम ज़माना को जब आप हदिया करते हैं तो आपको कई गुना होकर वापस मिलता है और वो खालिस मिलता है, वो फिर आपके ईमान में इजाफा करता है, आपके इल्म में इजाफा करता है और वो फिर आपको उसका बहुत फ़ायदा होता है। दरे अली से सवाल है कि उन नमाजों में जहां नमाज बिलजहर का हुक्म है, अगर कोई नमाज बुलंद आवाज से पढ़ता है कि दूसरे अपनी नमाज मुश्किल से पढ़ें तो क्या हुक्म है? नहीं, इतनी ऊंची आवाज से नमाज नहीं पढ़ी जाके दूसरों को डिस्टर्बेंस हो, लेकिन जब बिलजहर है तो आप ऐसे आराम से बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाह रब्बिल आलमीन कम अज़ कम इतनी आवाज से पढ़ेंगे कि कम अज़ कम आपको अपनी आवाज खुद आए, ये वाजिब है। मेरे ख्याल टाइम खत्म हो गया। लीना रिजवी सलाम, वालेकुम सलाम। कमर दर अकरब इज कंसिडर्ड एज नहस, क्या कमर दर अकरब की कोई हकीकत है? आई डोंट बिलीव इट बट इट बॉदर्स मी सिंस इट्स हाईली डिस्कस्ड इन आवर शिया कम्युनिटी। कमर दर अकरब जो है वो नहस नहीं है, नहीं उसके अंदर बास जो है वो अहकाम हैं कि उसमें रुख्सत ही ना की जाए, कुछ है मैंने वो रवायात खुद नहीं देखी, लेकिन बाद बुजुर्ग उलमा कहते हैं कि बहुत सी चीज़ों से मुतालिक रवायात हैं, यानी उसको नहस नहीं कहा गया है बल्कि बहुत सी चीज़ों के अंदर बहुत सी चीज़ें अवॉइड की जाएँ। जैसे जब ये सूरज ग्रहण या चांद ग्रहण होता तो इसके मुताबिक ये नहीं है कि अल्लाह ना करे उसके जो बहुत सी चीज़ें हमारे माशरे में मशहूर है वो नहीं है, लेकिन फिर भी इसके असरात होते हैं। उसमें नमाज आयात वाजिब है, ये अल्लाह की निशानियों में से एक निशानी है, इसका मतलब है कि हमने को गुनाह के कोई भी अल्लाह की तरफ से निशानी आ रही है। अफशां सैदा आगा फतेह मक्का के वाक़े भी लेक्चर लिस्ट में इंक्लूड करें इन डिटेल। ओके, जब आप लोग ये रोमन में लिखते हैं ना वो मेरे लिए पढ़ना मुश्किल होता है क्योंकि हर आदमी के स्पेलिंग अलग अलग होते हैं। उज़्मा सैदी सलाम, माय क्वेश्चन इज रिगार्डिंग खुम्स, इज इट वाजिब ऑन सेविंग्स ऑफ अ डिवोर्सी विडो वुमन हु इज अ सिंगल पेरेंट एंड अर्निंग मनी टू ब्रिंग हर चिल्ड्रन अप? देखें, वालेकुम सलाम, खुम्स अगर कोई भी चीज कहा जाए कि ये बचत है, यानी इसमें ये आपको बचत में शुमार हो तो उस पर खुम्स है, लेकिन अगर आपकी ज़रूरत पूरी ना होती हो, जैसे मिसाल के तौर पर मकान के लिए सेव कर रहे हैं, शादी के लिए या किसी बच्चे के उसके लिए कि उसके बगैर आपको गुजारा नहीं होगा, तो फिर आप पे नहीं है। और अगर आप अभी आगाज़ हसन ने तो फतवा दे दिया कि जिनके मकान पे भी कर्जा है उन पे नहीं है, बहरहाल दूसरे मराजों के नज़दीक फिर भी है। फिरदौस पाकर, बहरहाल मुझे नहीं मालूम ये नाम सही मैंने पढ़ा कि नहीं, मौलाना साहब नेक औलाद के लिए अल्लाह का नाम बता दें प्लीज़। औलाद को अगर आप चाहते हैं तो इमाम सज्जाद अलैहिस्सलाम की जो औलाद से मुतालिक दुआ है, ज़ाहरन 24 में मुझे याद नहीं है कि कौन सी दुआ है, सहीफा सज्जादिया में मुख्तसर दुआ है, लंबी दुआ नहीं है, एक सफ़े से भी कम है, वो पाबंदी से पढ़ें, इंशाल्लाह ताला औलाद नेक होगी। और वैसे भी औलाद जो है वो नेक, अगर चाहते हैं कि औलाद नेक हो तो नमाज की पाबंदी करें, औलाद को भी नमाज का पाबंद बनाएं और अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद सलवात जो है वो कसरत से पढ़ें। सकीना जैदी, क्या रोजे की हालत में फेस क्रीम लगा सकते हैं? फेस क्रीम लगाने से रोजा बातिल नहीं होता, मुबतला से रोजा में से नहीं, आप फेस क्रीम लगा सकते हैं। फैजान ऑन, ایک عام شیعہ کے لیے حدیث کی چار کتب میں سے کون سی کتاب کا مطالعہ کرنا چاہیے؟ الکافی اگر مطالعہ کریں تو سب سے اچھی ہے، کیونکہ اس کے اندر عقائد کی بحثیں بھی ہیں، اخلاق بھی ہیں، فقہ بھی ہے، سب کچھ ہے. اور اگر خلاصے میں، یعنی ایک، یعنی اس میں سفینۃ البحار اگر اردو میں مل جائے کچھ بھی، الکافی جو ہے وہ، کیونکہ وہ اس میں سارے موضوعات ہیں، بہت سی جو ہیں صرف فقہ پہ ہیں، بہت سی جو ہیں صرف ایک ایک موضوع پہ کتابیں ہیں ہمارے یہاں حدیث کی. وسائل الشیعہ فقہ کے موضوع پہ 30 جلدیں ہیں، مصدرک الوسائل بھی فقہ پہ ہے، میرے پاس سارے بہت سے مجموعے ہیں. تو ملا یاد الفقی جو ہے وہ فقہا کے لیے ہے. اسی طرح سے تہذیب الاحکام جو ہے شیخ طوسی کی، وہ احکام پہ ہے چاروں کتابوں میں سے، الاستبصار بھی اسی طرح سے، لیکن الکافی جو ہے اس میں سارے موضوعات کور ہیں، توحید، عدل، نبوت، امامت، قیامت، معاد، آئمہ کے فضائل، اخلاقیات، آداب، اطعمہ و شربہ، کھانا پینا، ہر چیز، ہر موضوع کو اس میں کور کیا گیا ہے. بہت جامع کتاب ہے، اور اس سے بھی بہتر الوافی ہے، یا بہر بہر بہت تفصیلی ہے، لیکن الوافی وہ، لیکن وہ اور زیادہ لمبی ہے، کہ شیخ فیض کاشانی کی الوافی. انہوں نے کیا کیا، وہی الکافی کو مد نظر رکھتے ہوئے سارے کے سارے موضوعات کو کور کیا، اور اسی تھوڑی سی کامنٹری کر دی ہے، اور اس کے اندر سے سلیکشن کیا، اور وہ موضوعات جو ان سے رہ گئے تھے وہ بھی جمع کر دی. تو یہ بہت زیادہ مفید ہیں. لیکن الکافی اگر کتب عربہ میں سے پڑھنی ہے تو الکافی. آخری سوال بس اس کے بعد، امبرین فاطمہ، اف اے نیو بورن بیبی ڈائز کین ہی ڈو پیرنٹس شفاعت؟ بے شک کہ بچے نئے بورن جو ہیں وہ حضرت، سارے بچے چاہے وہ کافر کا بچہ ہو، اگر چھوٹا بچہ نابالغ دنیا سے چلا جائے وہ جنتی ہے. اور امبرین فاطمہ صاحبہ نے سوال کیا کہ کیا وہ ماں باپ کی شفاعت کر سکتا ہے؟ تو یہی فروع کافی میں باب جہاد کے اندر ظاہراً یہ ہے، اور میرات العقول کی جلد نمبر 16 میں ظاہراً یہ جو کامنٹری ہے، علامہ مجلسی نے کامنٹری لکھی ہے، شرح لکھی ہے اصول کافی کی، میرات العقول کے نام سے 26 جلدوں میں، اس کی ظاہراً جلد نمبر 16 میں یہ حدیث ہے کہ ولد یقدمہ رجل افضل من سبینا ولد یخلفہم وکلہم قد رقبوا الخیل وجاہدوا فی سبیل اللہ. وہ ایک بیٹا یا اولاد جو انسان اپنے سے پہلے دنیا سے چلا جائے وہ ان 70 بیٹوں سے افضل ہے کہ جو انسان کے مرنے کے، یعنی مرنے کے بعد راہ خدا میں جہاد کرتے ہوئے شہید ہوں، وہ ایک بیٹا. تو کہا یا رسول خدا وہ کتنے سال کا ہو بیٹا یہ بیٹی؟ کہا ولو کانا سقطن، چاہے وہ مس کیریج ہی کیوں نہ ہو، سقط حمل کیوں نہ ہو، وہ والدین کے لیے شفاعت کر سکتا ہے جو نابالغ بیٹا بیٹی دنیا سے چلا جاتا ہے انسان سے پہلے، تو وہ انسان کے لیے شفاعت کا باعث بنتا ہے. اور بہرحال اس میں پھر اور اس باب میں حدیث ہیں کہ جناب رسول خدا صلی اللہ علیہ وسلم نے جناب خدیجہ سے کہا کہ آپ مت رویا کیجیے، جناب جبرائیل آئے ہیں، کیونکہ جناب خدیجہ بہت روتی تھیں جب جناب قاسم ان کے پہلے بڑے بیٹے کا انتقال ہوا، اور دوسرے بیٹے تھے جناب عبداللہ جو چھوٹے تھے، وہ بھی دونوں دو دو برس کے ظاہراً ہو کے انتقال ہوا، تو اس وقت اور زیادہ روتی تھیں جناب کے بھی دوسرے بیٹے کا بھی انتقال ہو گیا. تو جناب رسول خدا نے کہا جناب خدیجہ سے کہ اے خدیجہ، میں انشاء اللہ تعالیٰ پھر جناب خدیجہ کی جو وفات کی تاریخ آئے گی تو اس میں میں یہ اس روایت کو مکمل کر دوں گا، یا پھر اور تفصیلی پیش کروں گا کہ جناب، یعنی ابھی جبرائیل آیا تھا اور اس نے مجھ سے کہا، رسول خدا نے فرمایا کہ خدیجہ سے کہیں مت روئیں اتنا، کیونکہ عبداللہ نے، آپ کے بیٹے عبداللہ نے جنت میں جانے سے انکار کر دیا کہ جب تک میری ماں نہیں آئیں گی میں جنت میں نہیں جاؤں گا، کیونکہ آپ اتنا روتی ہیں کہ وہ بیٹا جنت میں نہیں جا رہا. تو بہرحال وہ اولاد، وقت تمام ہو چکا ہے. پروردگار ہم سب کی عاقبت بخیر فرما، بارہویں امام علیہ السلام کے ظہور میں تعجیل فرما، اور تمام مومنین کی حفاظت فرما، اور ہمارے مقامات مقدسہ کی فضا فرما. ربنا تقبل منا انك انت السميع العليم بحق محمد واهل الطيبين الطاهرين المعصومين. السلام علیکم ورحمۃ اللہ.